الحمد لله وكفى وسلام على عباده الذين اصطفى ما بعد محترم بھائیو بزرگ عزیزو قرآن پاک میں اللہ کا ارشاد ہے یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون ایمان والو تم پر روزہ فرض کر دیا گیا ہے جیسا کہ تم سے پہلے لوگوں پر فرض کیا گیا. یہ آیت قرآن پاک کی یہ آیت سن 2 ہجری میں نازل ہوئی, یعنی ہجرت فرمانے کے دوسرے سال یہ روزے کی فرضیت کی آیتیں نازل ہوئیں اور اس طرح مسلمانوں پر روزہ فرض ہو گیا. اور اللہ تعالیٰ نے اس آیت میں یہ بتایا کہ دیکھو یہ روزے جو فرض ہیں یہ صرف تم پر ہی نہیں ہیں, بلکہ روزہ اتنی اہم عبادت ہے اور اتنی محترم بشان ہے اور اس کا اتنا مقام ہے اور اللہ کے نزدیک یہ روزہ ایسا محبوب ہے کہ اللہ تعالیٰ نے صرف تم پر فرض نہیں کیا, کما کتب علی الذین من قبلکم, تم سے پہلے امتوں پر بھی روزہ فرض تھا. اگرچہ کہ اس کی کیفیت الگ تھی, ترتیب الگ تھی, زمانہ اور مہینہ الگ تھا, لیکن جتنی قومیں آئی ہیں اب آپ ہندوؤں میں بھی دیکھ لیجئے, کافروں میں بھی دیکھ لیجئے, وہ بھی روزہ رکھتے ہیں, ان کے بھی ہیں روزہ ہے, باطل مذاہب میں بھی روزہ ہے, چہ جائے کہ جو دین حق ہے. اللہ کہتا ہے یہ تم پر صرف فرض نہیں ہے, تم سے پہلی امتوں پر بھی ہم نے فرض کیا ہے اور اس طرح تم پر بھی یہ روزہ فرض ہے. لعلکم تتقون, یہ روزہ فرض اس لیے ہے. روزہ کسے کہتے ہیں؟ صبح صادق سے لے کر طلوع غروب آفتاب تک ان چیزوں سے بچنا جن سے روزہ ٹوٹ جاتا ہے. روزے میں 2 فرض ہیں, یاد رکھیے. کتنے فرض ہیں؟ نماز کے 17 فرض ہیں. نماز جو ہم پڑھتے ہیں 17 فرض ہیں, 17 ارکان بھی کہتے ہیں, 17 فرض بھی کہتے ہیں, لیکن روزے کے صرف 2 فرض ہیں. ایک صبح صادق سے لے کر غروب آفتاب تک کھانے پینے سے بچنا اور اپنی جائز شہوتوں سے بھی بچنا, ایک فرض ہوا. نمبر دوسرا فرض, صبح صادق سے پہلے روزے کی نیت کرنا. فرض روزے میں نیت کرنا بھی فرض ہے. سنت روزے میں ظہر تک نیت کی جا سکتی ہے, زوال سے پہلے پہلے نیت کی جا سکتی ہے, لیکن فرض روزے میں آپ فجر سے پہلے, یعنی فجر صادق صبح صادق سے پہلے, یعنی اذان سے پہلے پہلے نیت کرنا بھی فرض ہے. 2 فرض ادا کریں گے روزہ ادا ہو جائے گا. سنت روزے میں دوپہر تک نیت کی جا سکتی ہے, زوال تک, اور اس کی وجہ یہ ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم اکثر اپنے گھر میں تشریف لاتے تھے صبح کے وقت 9 بجے 10 بجے فجر کی نماز کے بعد, اور یہ پوچھتے تھے کہ کچھ کھانا ہے. علم آپ کو 9 بیویاں تھیں, بیک وقت 9 بیویاں تھیں اور 9 گھر تھے, ہر گھر میں پوچھتے تھے کھانا ہے, کھانا ہے کہ نہیں, کھانا نہیں ہے. کچھ سب گھروں سے جب آواز آتی تھی کھانا نہیں ہے, کھانا نہیں ہے, کہتے فإنی صائم, تب تو مجھے روزہ ہے. آپ اکثر روزہ رکھا کرتے تھے اور سوم وصال رکھا کرتے تھے. سوم وصال اسے کہتے ہیں کہ روزہ افطار کیے بغیر, سحری کیے بغیر روزے رکھنا, افطار بھی نہیں سحری پہ نہیں, روزے پر روزہ, روزے پر روزہ, روزے پر روزہ. یہ آپ صلی اللہ علیہ وسلم کی خصوصیت تھی, اس کو سوم وصال کہتے ہیں. جب اللہ کے نبی صلی اللہ علیہ وسلم کو صحابہ نے دیکھا کہ آپ ایسا روزہ رکھتے ہیں تو صحابہ نے بھی ایسا روزہ رکھنے کی کوشش کی, اس لیے کہ صحابہ کا معاملہ یہ تھا کہ نبی کے ہر معاملے میں اتباع ضروری سمجھتے تھے. اللہ کے نبی کو دیکھا کہ وہ سوم وصال رکھتے ہیں, افطار بھی نہیں کرتے, سحری بھی نہیں کرتے, ایک پر ایک روزہ, 2 روزے 3 روزے 4 روزے, جب صحابہ نے یہ کرنا چاہا تو آپ نے منع فرمایا, فرمایا تمہارے لیے نہیں یہ میرے لیے ہے. انی لست کہیاتکم, میں تم جیسا نہیں ہوں, میں تم جیسا نہیں ہوں, میرا رب مجھے کھلاتا اور پلاتا ہے. یعنی اللہ تعالیٰ نبی کو اتنی طاقت دیتا ہے, روایت سے معلوم ہوتا ہے کہ نبی کو 30 آدمیوں کے برابر طاقت ہوتی ہے. وہ واقعہ آپ کو یاد ہوگا एक पहलवान आया था और उसने कहा था कि अगर आप मुझे पिछाड़ दें तो मैं आपको नबी मानूं। पहलवान तो उसी को माने जो पहलवानी करता है, पहलवान दूसरे को जानता ही नहीं है। वो बड़ा मक्के का पहलवान था, उसने अगर कहा मैं नबी आपको उस वक्त मानता हूं जब आप मुझे पिछाड़ दें, गिरा दें आप मुझे। अल्लाह हम और आप होते तो क्या करते, हमारा बड़ा दुनिया का पहलवान अगर सामने खड़ा हो जाए हमको गिराओ तो हम तुमको मानते हैं, नहीं तो नहीं मानते। लेकिन वहां अल्लाह के नबी थे, हम तो डर जाते काम जाते। अल्लाह के नबी ने कहा आ जाओ सामने, आ जाओ मुकाबले पर आ जाओ, अगर तुम बहादुर हो, अगर तुम ताकतवर हो, पहलवान हो तो आ जाओ सामने। सहाबा कहते हैं आपने कुछ भी नहीं किया, उसके दोनों हाथ यूं पकड़े शानों से, यहां पर दो हाथ पकड़े और पकड़ के सीधे नीचे लिटा दिया। वो हरकत भी नहीं कर सका, हिला हिल भी नहीं सका वो, ऐसी ताकत अल्लाह ने अता फरमाई थी। हालांकि हाथ ऐसे नरम थे, ऐसे नरम और ऐसी खुशबूदार, आप क्या समझते हैं मजबूत तगड़े एकदम रफ नहीं, ऐसे नरम हाथ। ये खादिम रसूल हैं हजरत अनस रज़ियल्लाहु अन्हु, जो कहते हैं कि मैंने अल्लाह के सल्लल्लाहु अलैहि वसल्लम की 10 साल खिदमत की है, 10 साल। उनकी माँ ने ये देखा कि हर आदमी नबी की कुछ खिदमत करता है, मैं क्या करूँ, हर आदमी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की कुछ खिदमत करना चाहता है। औरत का भी जज्बा देखिए, मैं कैसे, मैं क्या खिदमत करूँ। तो उसने सोचा कि मेरा ये बच्चा है, इस बच्चे को अल्लाह के नबी के हवाले करते हैं। वो आई, उसने कहा या रसूल अल्लाह मैं तो आपकी किसी तरह खिदमत नहीं कर सकती हूँ, ये मेरा बेटा है, इस बेटे को अपनी खिदमत के लिए आप कबूल फरमा लीजिए। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने, उनका नाम अनस था, अल्लाह के सल्लल्लाहु अलैहि वसल्लम ने उस बच्चे को कबूल किया। वो खुद कहते हैं कि मैंने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की 10 साल खिदमत की, 10 साल। फिर कहते हैं मैंने अल्लाह के नबी के हाथ से नरम हाथ किसी का नहीं देखा और वैसी खुशबू मैंने किसी की नहीं सूंघी। उसके बावजूद ये हाल था, ताकत का ये हाल था, अल्लाह ने ऐसी ताकत अता फरमाई थी। पहलवान को यूं पकड़ा जो दोनों हाथों से, उसके बाजू दोनों पकड़े, वो हरकत भी नहीं कर सका, सीधे नीचे किया और नीचे लिटा दिया और उसने अपनी हार मान ली। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम सौ में विशाल रखते थे। हमारे आपके लिए हुक्म यह है कि सौ में विशाल नहीं रखना है, इफ्तार भी करना है, सहरी भी करना है, सहरी में जल्दी करना है, सहरी में देर करना है, इफ्तारी में जल्दी करना है। और मैं मेरी उम्मत उस वक्त तक खैर में रहेगी जब तक जल्दी इफ्तार करेगी और सहरी देर से करेगी। क्या वजह है, सहरी देर से करना और इफ्तारी जल्दी करना, वक्त से पहले नहीं करना, वक्त होने के बाद, वक्त होने के बाद मैं वो कर लेता हूँ, मैं नमाज पढ़ लेता हूँ, नहीं। बंदगी का इजहार, अपनी भूख और आजिजी का इजहार इसी में है। अल्लाह ने कहा मत खाओ, नहीं खाएंगे, अल्लाह ने कहा खा लो, खा लेंगे। फरमाया लिस्सौइमी फरहतान, रोजेदार को दो खुशियां मिलती हैं, रोजेदार को अल्लाह ने दो खुशियां, एक खुशी उस वक्त उसको होती है जब वो इफ्तार करता है, भूखा प्यासा दिन भर प्यास झेला, भूख झेला, भूखा रहा, प्यासा रहा, बर्दाश्त करता रहा, मगरिब का वक्त आया, गुरूब आफ्ताब हो गया और इफ्तार का ऐलान हो गया, अब खाना खाता है, ऐसी खुशी उसको मिलती है, ऐसी खुशी। बाज़ कुफार, बाज़ गैर मुस्लिम ऐसे हैं कि सिर्फ इस खुशी की वजह से वो रोजा रखते हैं। आपने सुना होगा बहुत से ऐसे हिंदू भाई हैं, वो सिर्फ इस खुशी की वजह से जो इफ्तार के वक्त रोजेदार को मिलती है, वो तो दीन को नहीं मानता, शरीयत को नहीं मानता, अल्लाह को नहीं मानता, रसूल को नहीं मानता, लेकिन रोजा रखता है। क्यों रखता है, इस खुशी के लिए, जो खुशी उसको इफ्तार कर मिलती है। इफ्तार की जो खुशी है ये आरजी खुशी है और एक बहुत बड़ी खुशी मिलने वाली है उसको। वो बहुत बड़ी खुशी क्या है, इज़ा लक़िया रब्बह, जब उसकी मुलाकात अल्लाह से होगी, जब वो अपने अल्लाह से मुलाकात करेगा तो रोजों के सवाब को देखेगा, रोजों की अहमियत को देखेगा, रोजों की फजीलत को देखेगा, उसके मकाम को देखेगा, जन्नत में जो दरवाजा बनाया जाएगा रोजेदारों के लिए उसको देखेगा, तो ऐसा खुश होगा। हकीकी खुशी तो रोजेदार को उस वक्त होगी। तो अल्लाह कहता है या अय्युहल्लज़ीना आमनू, ऐ ईमान वालों, कुतिबा अलैकुमुस्सियाम, तुम पर रोजे फर्ज कर दिए गए हैं, जैसे तुमसे पहली उम्मतों में फर्ज किए गए थे। वजह क्या है, क्यों फर्ज किए गए, लअल्लकुम तत्तकून, ताकि तुम्हारे अंदर तकवा पैदा हो जाए। तकवा किसे कहते हैं, अल्लाह का डर पैदा हो जाए। जब तकवा पैदा होता है, देखिए जब तकवा पैदा होता है, तकवे की बार बार बात कही गई, हर मौके पर तकवे की वसीयत की गई। अल्लाह ताला ने बार बार कहा कि हमने जन्नत बनाई है तकवे वालों के लिए बनाई है, عدت للمتقین, عدت لل, جنت کی نعمتیں ہم نے بنائی ہیں یہ تقوی والوں کے لیے بنائی ہیں. آپ دیکھیے ہم خطبہ شروع کرتے ہیں, یا ایھا الذین آمنوا اتقوا اللہ اوصیکم ونفسی اولا بتقوى اللہ, میں تمہیں وصیت کرتا ہوں سب سے پہلے اللہ کے تقوی کی. پہلا خطبہ بھی تقوی کی وصیت سے شروع ہوتا ہے, دوسرا خطبہ بھی تقوی کی وصیت سے شروع ہوتا ہے, خطبہ نکاح شروع ہوتا ہے. آپ دیکھتے ہیں کیا کرتے ہیں, یا ایھا الناس اتقوا ربکم الذی خلقکم من نفس واحدہ. کیا پہلی آیت جو پڑھتا ہے نکاح پڑھانے والے پڑھتے ہیں, سب سے پہلے اے ایمان, اے او لوگو جن کو ہم نے ایک آدم اور حوا سے پیدا کیا ہے, اس اللہ سے ڈرو. تقوی, یہ جو ہم نے روزہ رکھا ہے یہ روزے کا مقصد بھی تقوی پیدا ہونا ہے. دیکھیے کوئی کام کریں مقصد معلوم نہ ہو تو پھر کام بیکار سا ہو جاتا ہے, ادھورا سا ہو جاتا ہے, ناقص سا ہو جاتا ہے, اس میں جان نہیں ہوتی. آپ کو معلوم ہو کہ آپ نے روزہ رکھا ہے, ایک تو اللہ کا حکم آپ پورا کر رہے ہیں اور وہ جو اجر آپ کو ثواب ہے, اس کے علاوہ اس کی وجہ یہ ہے, سبب یہ ہے کہ ہمارے اندر تقوی پیدا ہو. تقوی کسے کہتے ہیں, جب تقوی پیدا ہوتا ہے آنکھ غلط نہیں دیکھتی, تقوی ہے آنکھ حرام نہیں دیکھتی, تقوی ہے منہ میں حرام لقمہ نہیں جاتا, تقوی ہے کان غلط نہیں سنتے, تقوی ہے آدمی دھوکہ نہیں دیتا, تقوی ہے آدمی جھوٹ نہیں بولتا, تقوی ہے آدمی جھوٹی گواہی نہیں دیتا, تقوی ہے آدمی مال حرام نہیں کھاتا, تقوی ہے آدمی کسی پر ظلم نہیں کرتا, نہ ہاتھ نہیں اٹھاتا, تقوی ہے ہر معاملے میں, ہر بول میں, ہر چال میں, ہر بول میں, ہر حرکت میں یہ جانتا ہے, یہ سمجھتا ہے کہ میرا اللہ مجھے دیکھتا ہے, تو ہر بات میں, ہر بول میں سمجھتا ہے کہ اس کا مجھے اللہ کے سامنے جواب دینا ہے, اور مجھے ایک دفعہ ایک موقع آئے گا کہ مجھے اللہ کے سامنے جانا ہے, تو پھر اس کے اندر تقوی جب پیدا ہوتا ہے, یہ تقوی کا بدلہ ہی جنت ہے. یا ایھا الذین آمنوا اتقوا اللہ, اے ایمان والو اللہ کا تقوی اختیار کرو. ولتنظر نفس ما قدمت لغد, ہر آدمی سوچے کہ میں نے کل کے لیے کیا کیا ہے, کل جو آنے والا ہے, مرنے کے بعد جو کل آنے والا ہے, یہ نہ روزے اسی کی تیاری ہیں, یہ نمازیں اسی کی تیاری ہیں, یہ قرآن پاک کی تلاوت اسی کے لیے تیاری ہے, کہ ہر آدمی سوچے کہ میں نے کیا تیاری کی ہے, اور تیاری کرنے کا یہ بہترین موقع ہے. اور اس کی وجہ یہ ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم فرمایا, اللہ کہتا ہے, حدیث قدسی سے حدیث قدسی کہتے ہیں, اللہ کہتا ہے کل عمل ابن آدم لہ, ابن آدم کا یعنی انسان کا ہر عمل اس کے لیے ہے, الا الصوم, سوائے روزے کے, سوائے روزے کے. نماز پڑھ رہا ہے اس کے لیے ہے, حج کر رہا ہے اس کے لیے, زکات دے رہا ہے اس کے لیے. کیا یہ سب اعمال اللہ کے لیے نہیں ہیں؟ یہ سب اعمال اللہ کے لیے ہیں کہ اللہ کہتا ہے کل عمل ابن آدم لہ, ابن آدم کا ہر عمل اس کے لیے ہے, الا الصوم یا الا الصیام, سوائے روزے کے, فانه لی, یہ میرے لیے ہے, یہ میرے لیے ہے, وانا اجزی بہ, اس کا بدلہ میں دوں گا. اس کی تشریح دوسری حدیث میں موجود ہے. وہ وجہ کیا کہ اللہ یہ کہہ دے روزہ میرے لیے ہے, کیا باقی عمل بھی اللہ کے لیے نہیں؟ باقی عمل بھی اللہ کے لیے ہیں. کیا وجہ ہے کہ اللہ روزے کو اپنے لیے کہتا ہے؟ وجہ یہ ہے, دوسری روایت میں ہے کہ ہر عمل کا ثواب 10 سے 700 تک, 10 سے 10 کا تو گارنٹی ہے, 10 کی تو کا تو وعدہ ہے, الى 700 ضعف, 700 تک بقدر اخلاص کے, جیسا اخلاص ہوگا اسی اعتبار سے ثواب. 100 بھی مل سکتا ہے, 200 بھی مل سکتا ہے, 400 بھی مل سکتا ہے, 600 بھی مل سکتا ہے, 700 تک اس کی حد ہے, 10 سے لے کر 700 تک, سوائے روزے کے اس کی کوئی حد نہیں ہے. اللہ ہزاروں لاکھوں کروڑوں دے سکتا ہے, کوئی اس کی حد نہیں. وجہ کیا ہے؟ وجہ یہ ہے کہ باقی اعمال نظر آتے ہیں. آپ نماز نظر آتی ہے, آپ کی تلاوت نظر آتی ہے, معلوم ہوتا ہے, لیکن روزہ اللہ اور بندے کے درمیان میں راز ہے, راز, سر من اسرار اللہ, اللہ کے اور بندے کے درمیان. کیا معلوم آپ کو روزہ ہے کہ نہیں ہے سوائے اللہ کے؟ آپ کیا معلوم آپ کو کہ مجھے روزہ ہے کہ نہیں روزہ ہے سوائے اللہ کے؟ اس لیے کہ روزہ رکھا ہے نہیں رکھا ہے کچھ نظر نہیں آتا. تنہا بیٹھ کے کھا لے, چلو پانی لے, کلی کرتا ہوا پانی نکل لے, کس کو معلوم پڑتا ہے؟ कमरे में बंद कर, कमरे में खा ले पी ले, कोई किसी को मालूम नहीं होता। ये जो आदमी बंद कमरे के अंदर फ्रिज रखा हुआ है, ठंडा पानी रखा हुआ है, फ्रूट रखे हुए हैं, बिरयानी रखी हुई है, अच्छे से अच्छे खाने रखे हुए हैं, रूम बंद है, कोई देखने वाला नहीं है, कोई सुनने वाला नहीं है, कोई जानता नहीं है, भूख लगी हुई है, प्यास के मारे तड़प रहा है, दिल कहता है, नफ्स कहता है पी ले, कोई देखने वाला नहीं, लेकिन अंदर का जो ईमान है वो ये कहता है कोई नहीं देखता, नहीं देखता, मगर तेरा अल्लाह तुझे देखता है। ये जब बात पैदा हो जाए कि तेरा अल्लाह तुझे देखता है, तेरा खालिक और मालिक तुझे देखता है, जिसने तुझे आंखें दी, जिसने तुझे जुबान दी, जिसने तुझे जिस्म दिया, जिसने तुझे अकल दी, जिसने तुझे ईमान दिया, जिसने तुझे इंसान बनाया, वो अल्लाह जिसने तेरे हाथ पांव बनाए और तेरे अंदर रूहों की, वो अल्लाह देखता है तुमको कि तुम क्या करते हो। वो तन्हाइयों में भी जानता है, वो खलवतों और जलवतों में भी जानता है, वो हाजिर और नाजिर है, उसकी नजर सब जगह है, वो देखता है और मैंने रोजा उसके लिए रखा है। लिहाजा रोजा बंदे अल्लाह के दरमियान में एक राज है, इस राज को सिवाय अल्लाह के किसी को नहीं मालूम। दूसरी वजह यह है कि रोजा सबका अलग अलग तरीके का होता है, कहीं पर 8 घंटे हो रहा है, कहीं पर 10 घंटे हो रहा है, कहीं 12 घंटे हो रहा है, कहीं पर 16 घंटे का भी रोजा हो रहा है, और कहीं तो हमारा जैसा ठंडा रोजा भी हो रहा है कि एसी के अंदर बैठे हुए एक उसका भी रोजा है। गर्मी तड़पती हुई गर्मी है, सहरा है, लू चलती है, गर्मी चिलचिलाती धूप है, उसके अंदर मजदूर है, वो काम करता है, खोदता है, पसीना बह रहा है, जुबान सूख गई है, हलक सूख गया है, पेट है कि भूख से बर्दाश्त नहीं होती, और खोदता है, और रमजान का दिन का दिन वक्त है, धूप ऊपर से पड़ती है, इसका भी एक रोजा है, इसका एक रोजा है, ये हजारों रोजों के बराबर है। इसलिए अल्लाह ने जो कहा कि हर अमल का सवाब 10 से लेकर 700 तक, सिवाय रोजे के उसका बदला मैं खुद दूंगा, कितना दूंगा, क्या दूंगा, उसके एतबार से, रोजे के एतबार से। हमारा एक रोजा आसानी के रोजे बनने, बहुत ज्यादा गर्मी है न बहुत ज्यादा सर्दी है, बहुत गर्मी पड़ रही है, तपती हुई धूप है, बहुत सख्त गर्मी है, उसमें भूख लगती है, प्यास लगती है, इंसान तड़पता है, और ये समझकर पानी को हाथ नहीं लगाता कि अल्लाह ने मना किया है। ये अंदर बात पैदा हो जाए, अल्लाह की मना की हुई चीजों से मैं बचूंगा। तो उलमा ने लिखा है एक रोजा तो वो है आप रमजान में रखते हैं, और एक रोजा वो है जो आप पूरे साल रखते हैं। ये ट्रेनिंग है, ये क्या है, तरबियत है, आपको ट्रेनिंग दी जा रही है, हराम से बचने की ट्रेनिंग। एक रोजा जो आप रमजान में, एक वो रोजा जो रमजान के बाद क्या 11 महीनों में, रमजान में आप हलाल नहीं खा रहे, रोटी हलाल थी नहीं खा रहे, सेब हलाल है नहीं खा रहे, बिरयानी हलाल है नहीं खा रहे, बाकी 11 महीने में हराम से बचना है। इसलिए फरमाया कि तुमको अगर रोजा है, तुमसे कोई लड़ने के लिए आए, तुमसे कोई झगड़ा करने के लिए आए, फइंसाब बहु अहदुन, कोई गाली दे आपको बके, औशतमहु फलयकुल इन्नी सौइमुन, वो कहे कि देख मुझे रोजा है, रोजा सिर्फ खाने पीने का रोजा नहीं, मुझे तमाम गुनाहों से रोजा है, मैं गाली नहीं बक सकता, मैं झगड़ा नहीं कर सकता, मैं लड़ाई नहीं कर सकता, मैं गालम गलौज नहीं कर सकता, मैं गीबत नहीं कर सकता, मैं चुगली नहीं कर सकता, मैं बहतान नहीं रह सकता, मैं किसी का दिल तोड़ नहीं सकता, इसलिए कि मुझे रोजा है। यह है रोजा कि आदमी उसके हाथ पैर उसका पूरा जिस्म गुनाहों से महफूज हो, ऐसा रोजा है, फिर तो यह रोजा अल्लाह के यहाँ कबूल है। अल्लाह के सुने फरमाया मन लम यदा कौल अज़्ज़ूर वल अमल बिह, जो आदमी झूठ बोलना नहीं छोड़ता, रोजा रखकर भी झूठ बोलता है और झूठ पर अमल करता है, फलैस लिल्लाहि हाजतुन फी अन यदअ ताआमहु व शराबहु, अल्लाह को कोई जरूरत नहीं है ऐसे रोजे की कि खाना को छोड़ दे, पीने को छोड़ दे, कोई जरूरत नहीं है। अगर रोजा रखकर भी गलत देखता है, मोबाइल पे गंदी शक्लें देखता है, गलत गलत तस्वीरें देखता है, गलत गलत ड्रामे देखता है, गलत गलत फिल्में देखता है, उसकी आंख हराम से महफूज नहीं है, उसकी जुबान हराम से महफूज नहीं है, उसके कान हराम से महफूज नहीं है, और रोजा रखता है, खाना छोड़ रहा है, पीना छोड़ रहा है, ऐसे खाने पीने की छोड़ने की जरूरत अल्लाह को नहीं है। अल्लाह कहते हैं ना फलैस लिल्लाहि हाजतुन, हाजत के माने जरूरत के हैं, फलैस लिल्लाहि हाजतुन, अल्लाह को कोई जरूरत नहीं है, फी अन यदअ ताआमहु, ताआम के माने खाना, शराब के माने पीना, फी अन यदअ ताआमहु व शराबहु, ये खाना पीना छोड़ता है, इसके खाने पीने के छोड़ने की हमें कोई जरूरत नहीं है।
جو روزہ یہ روزہ ہے اور یہ روزہ اللہ کو قبول ہے. اور جب ایسا مومن روزہ رکھتا ہے تو اللہ کے اس کا مقام اتنا اونچا ہوتا ہے, ایسا اونچا مقام, اللہ کو ایسا محبوب ہوتا ہے. یہ روزہ لگ رکھتا ہے دیکھنے کے بعد, چھوٹا سا روزہ ہے, صبح صادق کو بھوکا رہنا, شام تک بھوکے رہنا, شام کو افطار کر لینا, رات میں سحری کر لینا, چھوٹا سا روزہ ہے, ہمارے یہاں معمولی ہے. لیکن یہ ایک روزہ, ایک روزہ اللہ کے یہاں ایسا قیمتی ہے میرے بھائیو. ایک روزہ رمضان کا ایک روزہ, فرمایا اگر جان بوجھ کر رمضان کا ایک روزہ چھوڑ دے, رمضان کے بغیر مرض ولا سفر, نہ مرض ہو نہ سفر ہو, اور چھوڑ دے, اس کے بدلے میں اگر زندگی بھر بھی روزے رکھے, سال بھر نہیں کہتا میں, زندگی بھر بھی روزہ رکھے, تو اس ایک روزے کا ثواب نہیں مل سکتا. اندازہ لگاؤ کہ اس روزے کا کیا مقام ہے. یہ رمضان کا ایک روزہ اللہ کے کتنی اہمیت رکھتا ہے, اس کی کتنی بڑی عزت ہے, اس کتنا بڑا مقام ہے. جب یہ مومن یہ روزہ رکھ لیتا ہے تو اس کے منہ سے بدبو نکلتی ہے, اس کے منہ سے بو نکلتی ہے. جب اس کو بھوک لگتی ہے, جب اس کو پیاس لگتی ہے, تو اس کی زبان سے منہ سے جو ہے نا بو نکلتی ہے, بدبو نکلتی ہے. اس کو عربی کے اندر خلوف کہتے ہیں. کیا کہتے ہیں؟ خلوف کہتے ہیں. اللہ کے نبی نے فرمایا والذی نفسی نفس محمد بیدی, اس ذات کی قسم جس کے قبضے میں محمد کی جان ہے, والذی نفس محمد بیدی, اس ذات کی قسم جس کے قبضے میں محمد کی جان ہے, لخلوف فم الصائم, فم کے معنی منہ کے آتے ہیں, صائم کے معنی روزے دار کے, روزے دار کے منہ کی بدبو اللہ کے نزدیک مشک کی خوشبو سے بڑی ہوئی ہے. اس لیے ہمارے امام شافعی رحمتہ اللہ علیہ کے یہاں, اس کا عام طور پر دوپہر میں بھوک, دوپہر کے بعد آدمی کو بھوک لگتی ہے, دوپہر کے بعد مسواک کرنا مکروہ ہے, احناف کیا نہیں ہے. وجہ تھوڑی سی بتا دوں مختصر الفاظ میں, بو سے بو نکلتی ہے اور یہ بھوک کے مارے ہوتی ہے. بھوک کی وجہ سے جو بو نکلتی ہے, بھوکا کیوں ہے؟ اللہ کے لیے ہے. بھوکا پیاسا کیوں ہے؟ اللہ کے لیے, اللہ کے حکم کو پورا کرنے کے لیے. تو یہ بو بھی اللہ کو بہت پیاری ہے. اب اگر مسواک کریں گے تو بو ختم ہو جائے گی. تو امام شافعی رحمتہ اللہ نے کہا کہ یہ جو بو ہے منہ سے آتی ہے, لہذا زوال کے بعد مسواک کرنا مکروہ ہے. حضرت امام ابو حنیفہ رحمتہ اللہ علیہ کہ ہاں مسواک مکروہ نہیں ہے. وجہ کیا ہے؟ وہ بھی یہی بات کہتے ہیں, مگر وہ یہ کہتے ہیں کہ بھوک لگتی ہے پیٹ میں, بھوکا لگتی ہے پیٹ میں لگتی ہے, لہذا جو بو آتی ہے وہ منہ کی بدبو نہیں ہے, پیٹ کی بدبو ہے. جو بو آتی ہے بھوک کے مارے وہ پیٹ سے آتی ہے, لہذا اس کا منہ سے کوئی تعلق نہیں ہے, لہذا مسواک کی جا سکتی ہے. فرق ہو گیا, مسئلے میں اختلاف یہیں سے ہوا. ہمارے یہاں مسواک کرنا زوال کے بعد مکروہ ہے. وجہ یہ ہے کہ یہ خوشبو, یہ بو اللہ کے نزدیک مشک کی خوشبو سے بھی زیادہ پیاری ہے. تو مجھے آپ سے یہ کہنا ہے کہ ہمارا روزے رکھنے کے بعد ایک مومن کا, ایک مسلمان کا اللہ کے بہت بڑا مقام ہو جاتا ہے. بعض دفعہ ہم اپنے مقام کو نہیں سمجھتے, روزہ رکھ کے بھی ایسی حرکتیں کرتے ہیں جو روزے کی شان کے خلاف. روزہ رکھا ہے, آپ کے ہاتھ پیر کان سب منور ہیں, منور نور سے بھرے ہوئے ہیں, اور ایسا مقام ہے آپ کا کہ فرمایا للصائم دعوۃ لا ترد. جب آپ اللہ سے روزہ رکھ کر مانگتے ہیں نا, روزے دار کی ایک دعا ہے, اس کو اللہ واپس نہیں کرتا. آپ اللہ کے نزدیک ایسے محترم ہو جائے, معزز ہو جاتے ہیں کہ آپ دعا مانگتے ہیں تو دعا قبول ہوتی ہے, اللہ آپ کے لیے جنت کے دروازوں کو کھول دیتا ہے, جہنم کے دروازوں کو بند کر دیتا ہے, اور شیاطین کو پھینک دیتا ہے, بند کر کے پھینک دیتا ہے. یہ جب ہمارا اکرام ہے اللہ کی طرف سے, تو ہمیں اور آپ کو کیا اس کا حق کیا ادا کرنا چاہیے. اللہ مجھے اور آپ سب کو اس کا حق ادا کرنے کی توفیق عطا فرمائے.